اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. اللہم صلی اللہ سیدنا محمد وعلا علی سیدنا محمد بیعدد کل ذرات میات اثار سمرات. سورہ یوسف آیت نمبر
35. پھر ان تمام نشانیوں کے دیکھ لینے کے بعد بھی انہیں یہی مصلحت معلوم ہوئی کہ یوسف کو کچھ مدت کے لیے قید خانے میں رکھیں.
یوسف علیہ السلام کا ذکر ہے. یوسف علیہ السلام کی جو بیوی تھی زلیخا, اس نے یوسف علیہ السلام پر بری نیت سے حملہ کیا اور پکڑی گئی. پکڑی گئی تو وہ سارے شہر میں بدنام ہو گئی. تو اس نے اپنے شہر والی دوستوں کو سب کو دعوت دے دی کہ تم بھی آ جاؤ, تم بھی دیکھ لو جس پر میں فدا ہوں. یہ جو صورتحال ہے وہ ایسی ہے جیسے یورپ اور امریکہ کی صورتحال. اس وقت یہی صورتحال تھی. تو اب سب عورتیں جب آئیں دعوت کی تو سب نے انگلیاں کاٹ لی, انہوں نے چھری پکڑا دی, سب نے انگلیاں کاٹ لی. تو ان کے شوہروں نے یہ فیصلہ کیا کہ اب یہ تو سب عورتیں اس کے پیچھے پڑ جائیں گی اور یہ ایک نیک انسان ہے تو بہتر ہے, مسئلہ یہی ہے کہ اس کو قید خانے میں ڈال دیا جائے. ثم بدا لهم من بعد ما رآب الآیات لیسجننہ حتی حین. تمام نشانیاں, کیا نشانیاں؟ یوسف علیہ السلام کی نیکیاں, ان کی قابلیت, ان کی ذہانت اور ان کی نیک فطرت کے بعد ان تمام عورتوں کے شوہروں نے, جو مالدار عورتیں تھیں ساری, اور سب ان کے پیچھے پڑ گئیں. تو ان کے سب شوہروں نے یہی فیصلہ کیا کہ بہتر یہی ہے کہ ان کو قید خانے میں ڈال دیا جائے تاکہ ہماری عورتیں ہمارے لیے رہ جائیں, بچ جائیں برائی سے. پھر اللہ تعالی فرماتا ہے
قال احدهما اني اراني اعصر خمرا وقال الاخر اني اراني احمل فوق راسي خبزا تاكل الطير منه نبئنا بتاويله انا نراك من المحسنين.
اس کے ساتھ ہی دو اور جوان بھی جیل خانے میں داخل ہوئے. ان میں سے ایک نے کہا کہ میں نے خواب میں اپنے آپ کو شراب نچوڑتے دیکھا ہے, اور دوسرے نے کہا میں نے اپنے آپ کو دیکھا ہے کہ میں اپنے سر پر روٹی اٹھائے ہوئے ہوں جسے پرندے کھا رہے ہیں. ہمیں آپ اس کی تعبیر بتائیے, ہمیں تو آپ خوبیوں والے شخص دکھائی دیتے ہیں.
یوسف علیہ السلام نے اللہ سے دعا مانگی تھی کہ مجھے ان عورتوں سے نجات دے دے اور مجھے جیل میں ڈال دے. اللہ تعالیٰ نے ان کی دعا قبول کیا, وہ جیل میں چلے گئے. اب جیل میں جب چلے گئے تو یہ تو تھے نیک اور صالح اور عقل مند. تو جب جس وقت یہ جیل میں جا رہے تھے تو ان کے ساتھ وَدَخَلَ مَعَهُ سِجْنَ فِئَتَيْنِ قَالَ أَحَدُكُمَا إِنِّي أَرَانِي أَحْمِلُ خَمْرًا وَقَالَ الْآخَرُ إِنِّي أَرَانِي أَحْمِلُ فَوْقَ رَأْسِي خُبْزًا تَأْكُلُ الطَّيْرُ مِنْهُ من المحسنین. تو ان کے ساتھ یوسف علیہ السلام کے ساتھ دو اور آدمی بھی جیل میں گئے. کچھ عرصے کے بعد جب وہ اتنے منتظم تھے, اتنے نیک تھے, اتنے سارے تھے, اتنے عقل مند تھے کہ آہستہ آہستہ انہوں نے ان کا وہ جو جیل کا وہ تھا حفاظت کرنے والا یا اس کا انتظام سنبھالنے والا, اس نے جب ان کی صلاحیت کو دیکھا تو کافی ذمہ داریاں ان کو دے دی. وہاں انہوں نے تبلیغ بھی شروع کر دی. نیک ظاہر نیک تھے. تو کچھ عرصے کے بعد ایک ان میں سے ایک آدمی آپ کے پاس آیا और उसने ख्वाब अपना, दो आदमी आए और उन्होंने अपने ख्वाब सुना। एक ने ख्वाब देखा कि मैं महल में हूँ और शराब बना रहा हूँ, और दूसरे ने देखा कि मेरे सर पे रोटियों की टोकरी है और परिंदे इसमें से खा रहे। आप इसकी ताबीर बताएं, हम आपको नेक इंसान समझते हैं, अच्छे दिखाई देते हैं आप। तो यूसुफ अलैहिस्सलाम से उन्होंने ताबीर, ख्वाबों की ताबीर पूछी। अब ख्वाबों की ताबीर अल्लाह ताला ने उनको ये इल्म, ये नेमत उनको दी हुई थी, और थे भी वो पैगंबर के बेटे और आने वाले पैगंबर भी होने वाले थे। तो अल्लाह ताला ने ये तमाम उनमें सलाहियतें रख दी थी, और ये हिकमत और दानाई था, दिल और समझ, सूझ बूझ, वक्त की नजाकत, ये सब आप में ये तमाम सलाहियतें थी। तो जब ये जेल वाले आपके पास आए और उन्होंने आपको ख्वाब सुनाया, तो आपने क्या किया? आपने ये किया कि
قال لا يأتيكما طعام ترزقانه إلا نبأتكما بتأويله قبل أن يأتيكما ذلكما مما علمني ربي إني تركت ملة قوم لا يؤمنون بالله وهم بالآخرة هم كافرون।
यूसुफ ने कहा, तुम्हें जो खाना दिया जाता है उसके तुम्हारे पास पहुंचने से पहले ही मैं तुम्हें उसकी ताबीर बतलाऊंगा। ये सब इस इल्म की बदौलत है जो मेरे रब ने मुझे सिखाया है। मैंने इन लोगों का मतलब छोड़ दिया है जो अल्लाह पर ईमान नहीं रखते और आखिरत के भी मुमकिन है।
अब यूसुफ अलैहिस्सलाम ने आगे लोग उनके पास है, अब उनको ये एक बहुत अच्छा मौका मिल गया तबलीफ करने का। यूसुफ अलैहि सलाम ने उनसे कहा, काला ला याती को मा तो आम तुरजा का नहीं ले नब्बा तो कुमा बेतावी लही कबला आई याते को मा जाले को मा बिम्मा अल्लम तनी अल्लम ने रब्बी इन्नी तरक तो मिल्ला ता हो मिल्ला यो मिनूना बिल्लाहे वहम बिल आखरते हम काफिरून। यूसुफ अलैहि सलाम ने कहा, अच्छा तुम इसे ताबीर पूछने आए हो, तो ऐसा है कि तुम्हें जब खाना दिया जाता है, जो खाने का टाइम है, उसके पहुंचने से पहले मैं तुम्हें उनकी ताबीर बता दूंगा। अब शाम का टाइम है या सुबह का टाइम है, जो भी टाइम है उनका मैं तुम्हें बता दूंगा। लेकिन फिर उन्होंने साथ ही उन्होंने कहा कि देखो, ये जो इल्म है ये मेरे रब ने मुझे दिया है, और मैंने छोड़ दिया है उन लोगों को जो ईमान नहीं लाए अल्लाह पर और आखरत पर और काफिर है। अब यहाँ अल्लाह ताला हमें इन आयतों को समझना है। सबसे पहली बात तो यह है कि जब हम देखें किसी बुराई को और कोई हमारे साथ बुराई करने वाला है या करता है या चाहता है, और हमें समझ आ जाए और हम में सलाहियत नहीं है उस बुराई से बचने की, तो हम अल्लाह से दुआ मांग सकते हैं और अल्लाह से, अल्लाह की पनाह में आ सकते हैं और उसकी और उसके चुंगल से उतर सकते हैं। यहाँ जैसे यूसुफ अलैहि सलाम ने दुआ मांगी, हम भी दुआ मांग सकते हैं। फिर जब अगर हम यूसुफ अलैहि सलाम जैसे नेक सवाले थे, तो इसी तरह अगर हम कुरान और सुन्नत के मुताबिक सिरात अल मुस्तकीम पर चलेंगे और कुरान और सुन्नत के मुताबिक जिंदगी गुजारेंगे, अल्लाह को मकसद जिंदगी बना लेंगे और अपने सिरात अल मुस्तकीम में मुखलिस हो जाएंगे, तो अल्लाह ताला ने जो यूसुफ अलैहि सलाम को इल्म दिया, जो हिकमत दी, जो दानाई दी, जो सूझ बूझ दी, वो अल्लाह ताला हमें भी दे सकता है। शर्त क्या है? नेक और साले, अल्लाह का फरमाबरदार, अल्लाह से डरने वाला, अल्लाह और रसूल से इश्क करने वाला, उसको ये चीज मिलेगी। दूसरी, जब ये चीज मिल जाए, तो फिर अल्लाह ताला ने यहाँ बताया कि कैसे आगे तबलीग करनी है। जब तो अब ये तबलीग का तरीका बताया जा रहा है कि इसमें कि कोई आए हमारे पास, तो फिर हम कोई मसला लेके आए, हम किसी किस्म का अजवाजी मसला हो, घर का मसला हो, बाहर का मसला हो, बिजनेस का मसला हो, या कोई और तकलीफ हो, जो भी तकलीफ हो, और हम हमें उस मौके से फायदा उठाना चाहिए और उसको हमें अल्लाह की तरफ रागिब करना चाहिए, बजाय इसके कि हम लगे उसको वजीफे बताने, दम दरूद करने और तावीज देने। इससे बेहतर है कि हम खुद भी बामल हों और जो हमारे पास आया है पहले उसको हम अल्लाह के जो किस जो तरीका है जो अल्लाह चाहता है हमसे, जिस मकसद के लिए मुझे अल्लाह ताला ने पैदा किया है और जिस रास्ते पे हम चल रहे हैं और उस रास्ते पे चलने की वजह से हमें फायदा है और अल्लाह हमसे राजी है, तो अब हमें जो हमारे पास आया है साहिल, अब हमें भी चाहिए कि हम उसको पहले उस रास्ते की रहनुमाई करें। क्यों? क्योंकि दुनिया की जितनी भी तकलीफें आती हैं वो अल्लाह ताला ने लिख दी हैं। अब यूसुफ अलैहिस्सलाम के जिंदगी में ये तमाम तकलीफें अल्लाह ताला ने लिखी हुई थी, लेकिन वो नेक थे, साले थे, अल्लाह के आशिक थे, अल्लाह से डरते थे, तो हर जगह वो बचते चले आए और अल्लाह ताला उसका मदद कर। सेम इसी तरह अगर हम अपनी जिंदगी को लेंगे और अल्लाह और रसूल के हुक्म के मुताबिक जिंदगी गुजारेंगे तो अल्लाह ताला ने मेरी तकदीर में जो चीज मुश्किलात परेशानियां तकलीफें लिखी है लोगों की तरफ से या अल्लाह की तरफ से आजमाइश और टेस्ट है लिखे हैं, तो अगर हम अल्लाह के नेक बंदे हैं और नेक और साले हैं तो अल्लाह ताला हमें भी फिर हम ये तमाम सहूलतें भी हमें हासिल होंगी, अल्लाह की मदद भी हमें हासिल होगी और फिर जब लोग हमारे पास आएंगे देखेंगे कि ये अल्लाह का नेक बंदा है या बंदी है और लोग हमारे पास आए तो हम उनको बजाय इसके कि पहले छूटे उसको वो करें, नहीं, उसको अल्लाह की सुन्नत, अल्लाह का तरीका, अल्लाह का पैगाम, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम का तरीका और जिंदगी के मकसद का बताएं। क्यों? कि जब हम अल्लाह के रास्ते पे आ जाते हैं तो ये तकलीफें जो आती हैं वो तकलीफें रहती नहीं, जैसे यूसुफ अलैहिस्सलाम के लिए नहीं रही। उन्होंने 9 साल जेल में गुजारे, जेल में वक्त गुजारना आसान काम है? नहीं। क्यों वो इतनी आसानी से जेल में रहे, जेल के बादशाह बन गए वो और फिर आके फिर मुल्क के बादशाह बन गए? ये अल्लाह ताला हमें इसमें ये बता रहा है कि अगर हम ये तरीका, ये हर इंसान के लिए है, जो भी अल्लाह और रसूल को ले लेगा और मुखलिस हो जाएगा तो ये जितनी भी तकलीफें अल्लाह ताला ने तकलीफें और आजमाइशें जो लिखी हैं वो इसी तरीके से हम दूसरों की भी हल कर सकते हैं और खुद भी हम उन तकलीफों से आसानी से निकल सकते हैं, इसमें हमें ये बताया गया। फिर अल्लाह ताला फरमाता है
تبعت ملة آبائي إبراهيم وإسحاق ويعقوب ما كان لنا أن نشرك بالله من شيء ذلك من فضل الله علينا وعلى الناس ولكن أكثر الناس لا يشكرون
میں اپنے باپ دادوں کے دین کا پابند ہوں یعنی ابراہیم و اسحاق اور یعقوب کے دین کا ہمیں ہر کسی یہ سزاوار نہیں کہ ہم اللہ تعالیٰ کے ساتھ کسی کو بھی شریک کریں، ہم پر اور تمام اور لوگوں پر اللہ تعالیٰ کا یہ خاص فضل ہے، لیکن اکثر لوگ ناشکری کرتے ہیں۔
اچھا، اب اللہ تعالیٰ مجھے یہ کہہ رہا ہے ملت آبائی ابراہیم و اسحاق و یعقوب، یوسف علیہ السلام نے کہا کہ میں تو پیروی کرتا ہوں ابراہیم اسحاق یعقوب کی، ماں کانا لنا ان نشرک باللہ من شیء ذلک من فضل اللہ علینا وعلی الناس ولکن اکثر الناس لا یشکرون، اور میں شرک نہیں کرتا اللہ کے ساتھ، کسی چیز کو شریک نہیں ٹھہراتا، اور جو بھی فضل ہے اللہ کا لوگوں پر، جو کچھ بھی ہے وہ اللہ کی طرف سے ہے ہر انسان کے پاس، لیکن اکثر انسان ناشکرے ہیں۔ اب مجھے یہاں اللہ تعالیٰ کیا کہہ رہا ہے کہ مجھے پیروی کرنی چاہیے رسول پاک صلی اللہ علیہ وسلم کی، ابراہیم علیہ السلام، اسحاق علیہ السلام، یعقوب علیہ السلام، ان تمام پیغمبروں کی، ہم سارے پیغمبروں کو مانتے ہیں، لیکن اب ہمارے لیے پیروی کے لیے اصل ہیں رسول پاک صلی اللہ علیہ وسلم، تو میں پیروی کروں گی رسول پاک صلی اللہ علیہ وسلم کی اور میں کسی چیز کو اللہ کے ساتھ شریک نہیں ٹھہراؤں گی۔ اب یہاں ہمیں سمجھنا ہے کہ میں اللہ کو مانتی تو ہوں، میں رسول پاک صلی اللہ علیہ وسلم کو مانتی تو ہوں، لیکن زبانی مانتی ہوں, عمل کے لحاظ سے میں شرک کر رہی ہوں. اللہ کا, اب یہ شرک کو سمجھنا ہے, اللہ کا حکم, اللہ اور رسول کا حکم چھوڑ کر جس کا کہنا مانیں گے, چاہے اپنے نفس کا ہو, چاہے اپنے والدین کا, چاہے اپنے اولاد کا, چاہے دنیا کا, جس کو اہمیت دیں گے, فوقیت دیں گے, وہ شرک کے زمرے میں آ جائے گا. اس کی ایک لائن میں یہ تشریح ہے. اور پھر اللہ تعالیٰ جو شرک نہیں کرتا, اللہ تعالیٰ کا فضل ہر ایک کے ساتھ ہے. ہر ایک کو اللہ تعالیٰ نے اپنی اپنی جگہ, اپنی تمام نعمتیں دی ہوئی ہیں دنیا میں. اور سب سے بڑی نعمت کیا کون ہے؟ رسول پاک صلی اللہ علیہ وسلم. لیکن ہم ناشکر ہیں. اب یہ مجھے سمجھنا ہے کہ ناشکری کیا, میں کیا زبان سے شکر نہیں ادا کر رہی؟ نہیں, میں زبان سے تو الحمدللہ, سبحان اللہ, شکر الحمدللہ, یہ سمجھنا پڑتی. لیکن میرا جو عمل ہے اور جو اللہ تعالیٰ نے مجھے زندگی دی ہے, زندگی ایک نعمت ہے. میرے جسم میں تمام اعضاء, آنکھ, کان, زبان, ہاتھ, پیر, جسمانی قوتیں, علم, دانائی, عقل, سب کچھ ہے. یہ ایک اللہ کا فضل ہے, اللہ کے. اور پھر اس کے علاوہ اللہ تعالیٰ نے دنیا کی جتنی نعمتیں دی ہیں, اس کو اگر میں اللہ اور رسول کے حکم کے مطابق استعمال نہیں کروں گی, اپنی مرضی سے کروں گی, تو یہ ناشکری ہے. اب سوچیں کہ ہم لوگ تو ہیں ناشکر. اللہ کو زبانی ناشکر نہیں پسند. اللہ نے جو اس مقصد کے لیے مجھے زندگی دی ہے, وہ میں اسی مقصد میں لگاؤں گی. اللہ تعالی نے مجھے عقل دی ہے, میں اسی مقصد میں, مقصد کیا ہے؟ اللہ کی ربوبیت, اللہ کی بندگی, اللہ کو جاننا, پہچاننا, اللہ کے رنگ میں رنگنا, اپنے آپ کو اللہ اور رسول کے حکم کے مطابق زندگی گزارنے. اگر میں نے اس طریقے سے زندگی نہیں گزاری, میں بھلے کتنی نمازیں پڑھتی رہی, حج عمرے کرتی رہی, لیکن میں اپنی پوری زندگی اللہ اور رسول کی نافرمانی کرتی رہی اور اللہ اور رسول کو پیچھے رکھ کے دنیا کو فوقیت دی, تو میں ناشکری ہوں. ناشکری کا یہ معنی ہے. پھر اللہ تعالیٰ فرماتا ہے,
يا صاحبي السجن أأرباب متفرقون خير أم الله الواحد القهار.
آئے میرے قید خانے کے ساتھیوں, کیا متفرق کئی ایک پروردگار بہتر ہیں یا ایک اللہ زبردست طاقت ہے؟
اب یہاں توحید بتا رہے ہیں اللہ تعالیٰ موسیٰ علیہ السلام. اللہ کا موسیٰ یوسف علیہ السلام کہتے ہیں, یا صاحب باہجنی ارباب متفرقون خیر ام اللہ الواحد القہار. اللہ یوسف علیہ السلام کہتے ہیں, اے میرے قید کے ساتھیوں, میرے ساتھ جو قید جنہوں نے مجھ سے سوال کیا, ان سے کہہ رہے ہیں کہ دیکھو, مختلف خدا سے کو ماننا اور ان کی پوجا کرنا, اللہ کو چھوڑ کر ان کا کہنا ماننا, ان کو چاہنا, تو بہتر نہیں ہے کہ ہم ایک اللہ کی عبادت کریں؟ اور وہ اللہ جو تمام چیزوں کا مالک ہے, تمام قوتیں اس کی ہیں, تمام قوتیں اس کی ہیں, تقدیر اس کے ہاتھ میں ہے, زندگی اس کے ہاتھ میں ہے, زندگی موت اس کے ہاتھ میں ہے, اللہ تعالیٰ نے دنیا کی تمام چیزیں اس کے ہاتھ میں ہیں, سب اسی کے ہاتھ میں ہیں. اتنا زبردست اللہ, اس کو چھوڑ کے میں یہ چھوٹے چھوٹے خداؤں کو مانوں؟ اب ہمارے چھوٹے چھوٹے خدا کیا ہیں؟ ہمارے چھوٹے چھوٹے خدا یہ ہے کہ میں نے جس سے بھی امید باندھ لی وہ میرا خدا ہے. میں نے اپنے شوہر سے امید باندھی, جس قسم کی امید باندھی وہ میرا خدا ہے. میں نے اپنے ماں باپ سے امید باندھی وہ میرا خدا ہے. میں نے اپنے بچوں سے, اولاد سے امید باندھی وہ میرا خدا ہے. امید جو ہے وہ اللہ کی ذات ہے, کہ بس اس کے علاوہ اور کسی سے کوئی امید نہیں رکھنی. یہ جب تک ہماری امیدیں ختم نہیں ہوں گی, ہم خالص نہیں ہو سکتے, ہم مخلص نہیں ہو سکتے. ہمیں چاہیے کہ ہم اپنے اخلاص کو بڑھائیں, مخلصی کو بڑھائیں, اور یہ تمام امیدیں, یہ تمام امیدیں جس شکل میں بھی ہیں, محبت کی شکل میں ہے, توجہ کی شکل میں ہے, پیسے کی شکل میں ہے, عزت کی شکل میں ہے, جس شکل میں بھی ہے, مجھے ختم کرنی ہوگی مخلوق سے. एक अल्लाह की जात को मुझे महवर, अपनी जिंदगी का महवर बनाना है, मुझे अल्लाह की जात के गिर्द घूमना है। वही मेरा खालिक है, वही मेरा मालिक है, सब कुछ उसके हाथ में है। यहाँ अल्लाह ताला तो हमें, जब हम एक खुदा को मानेंगे, इस वक्त तो हमारे खुदा हम अगर बाजाहिर नहीं है, लोग हिंदुओं ने बुत रखे हुए, और हमारे दिलों में जो हमारा जो रवैया है, हमारा जो तरीकाकार है, हमारे जो दिल है, उसमें हजारों बुत हैं, तो हमें चाहिए कि हम इन बुतों को खत्म कर दें। जब तक ये खत्म नहीं होंगे बात नहीं बनेगी। फिर अल्लाह ताला फरमाता है
أتعبدون من دونه إلا أسماء سميتموها أنتم وآباؤكم ما أنزل الله بها من سلطان إن الحكم إلا لله أمر ألا تعبدوا إلا إياه ذلك الدين القيم ولكن أكثر الناس لا يعلمون।
उसके सिवा तुम जिनकी पूजा पाठ कर रहे हो वो सब नाम ही नाम है जो तुमने और तुम्हारे बाप दादों ने खुद ही कर लिए हैं। अल्लाह ताला ने इनकी कोई दलील नाजिल नहीं फरमाई। फरमारवाई सिर्फ अल्लाह ताला ही की है। उसका फरमान है कि तुम सब सिवाय उसके किसी और की इबादत ना करो। यही दीन दुरुस्त है, लेकिन अक्सर लोग नहीं जानते।
मा तअबुदुन मिन दूनिही इल्ला अस्माअ सम्मैतुमूहा अंतुम वआबाउकुम मा अंज़लल्लाहु बिहा मिन सुल्तान इनिल हुक्मु इल्ला लिल्लाह अमरा अल्ला तअबुदु इल्ला इय्याह ज़ालिका दीनुल क़य्यिम वलाकिन्ना अक्सरुन नासि ला यअलमून। अल्लाह ताला फरमाता है कि तुम जिसका भी कहना मान रहे हो, जिसकी भी बात मान रहे हो अल्लाह को छोड़कर, तो इसका मतलब यह है कि तुम उस वही तुम्हारा खुदा है, उसको तुम कुछ भी नाम दे लो। इस वक्त हमें सोचना चाहिए कि हमने कितने खुदा बना रखे हैं। दुनिया से अगर मुझे मोहब्बत है और मैं अल्लाह और रसूल के हुक्म के मुताबिक जिंदगी नहीं गुजार रही, तो दुनिया ही मेरी खुदा है। उसमें माँ बाप भी हैं, शोहर भी है, मेरा बिजनेस भी है, मेरी जॉब भी है, मेरी इज्जत भी है, मेरे ये भी है, ये सब। तो अल्लाह ताला फरमा रहे हैं कि बस सिर्फ एक अल्लाह के, उसको छोड़कर हजारों हम खुदा बनाए, उनको पूजा कर रहे हैं। हमारे बाप दादा भी यही करते रहे, हम भी। अल्लाह ताला ने मुझे कोई इस पे दलील नहीं, कोई अल्लाह ताला ने ये नहीं कहा कि तुम जो कर रहे हो वो सही है, कहीं भी नहीं। अल्लाह ताला यानी अल्लाह को हम छोड़कर जिसका कहना मानेंगे, जिसकी हुक्म मानेंगे, अल्लाह को छोड़कर, रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम, तो वही मेरा अल्लाह है। तो अल्लाह ताला कह रहा है, मैंने तो तुम्हें ये नहीं कहा कि तुम मुझे छोड़कर माँ बाप का कहना मानो, तुम मेरा कहना छोड़कर शोहर का कहना मानो, तुम मेरा कहना छोड़कर अपने बिजनेस को ज्यादा तवज्जा दो, अपने जॉब को ज्यादा तवज्जा, दुनिया को। तो अगर ये, तो मैंने तो तुम्हें कहीं भी नहीं कहा, पूरे कुरान में कहीं नहीं है, न हदीस में है। हुक्म किसका है? अल्लाह का। कहना किसका मन है? सिर्फ अल्लाह का, सिर्फ अल्लाह का। अब ये देखिए, अल्लाह ताला खोल खोल के बता रहा है। अगर इसके मुताबिक मैंने जिंदगी नहीं गुजारी ना, तो बहुत ही मुश्किल है कि हम बच सके दोजख के गड़े से। ये याद रखे मुसलमान, हम बहैसियत मुसलमान के, हुक्म है सिर्फ अल्लाह की बंदगी की, बस, और किसी की बंदगी नहीं। अल्लाह के आगे इन तमाम बुतों को मुझे तोड़ना होगा, जो मेरे दिल में है, जो मेरे दुनिया में है, वो सारे बुत तोड़ने होंगे। अल्लाह कह रहा है दीन जो है वो यही है, क्या? अल्लाह की बंदगी, अल्लाह का कहना मानना। लेकिन अक्सर लोग को मालूम नहीं, जानते, जानना नहीं चाहते। मालूम है कि अल्लाह खालिक है, मालूम है कि इज्जत अल्लाह के हाथ में है, मालूम है कि बेइज्जती अल्लाह के हाथ में, मालूम है कि रिज़्क अल्लाह के हाथ में, मालूम है कि जिंदगी मौत अल्लाह के हाथ में, मालूम है ये सारी कायनात अल्लाह के हाथ में, लेकिन फिर भी बेवकूफ बने हुए, फिर भी नहीं समझ रहे, फिर भी होश में नहीं आ रहे। अब अल्लाह ताला कैसे समझाए? खुद उतर के तो नहीं आएगा। अल्लाह ताला ने पैगंबर को तो भेज दिया, और फिर वक्त के इमाम को अल्लाह ताला भेजता है, भेजा इसीलिए मुझे ये जहन नशीन करवाए कि अल्लाह के सिवा कोई माबूद नहीं है, सिर्फ अल्लाह का कहना मानना। रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम क्या की फरमा बरदारी और अलग, अल्लाह और रसूल अलग नहीं है, एक ही बात है। तो हमें ये कोशिश करनी चाहिए कि हम अपना जायजा लें कि किसका कहना मान रहे, अपने नफ्स का कहना मान रहे, माशरे का कहना मान रहे, अपने खानदान का, अपने औलाद का। अगर मैंने अल्लाह और रसूल का हुक्म छोड़ दिया है तो समझे हम सब मुशरिक हैं। यहाँ अलग अल्लाह कहते तुम जानते नहीं हो कि तुम ये शिर्क कर रहे हो, ये याद रखें। अल्लाह ताला फरमाता है
يا صاحب السجن أما أحدكما فيسقي ربه خمرا وأما الآخر فيصلب فتأكل الطير من رأسه قضي الأمر الذي فيه تستفتيان.
اے میرے قید خانے کے رفیقو، تم دونوں میں سے ایک تو اپنے بادشاہ کو شراب پلانے پر مقرر ہو جائے گا لیکن دوسرا سولی پر چڑھایا جائے گا اور پرندے اس کا سر نوچ نوچ کھائیں گے. تم دونوں جس کے بارے میں تحقیق کر رہے تھے اس کام کا فیصلہ کر دیا گیا.
یہ یوسف علیہ السلام کو اللہ تعالیٰ نے علم دیا ہے، یہ سمجھ دی ہے، یہ دانائی دی ہے اللہ تعالیٰ. خواب کی تعبیر نبوت کا 40th حصہ ہے. اللہ تعالیٰ فرماتا ہے یا صاحب السجن اما احدکما فیسقی رب خمرا و امل آخر فتح کو لطرے میں راسی فقد الامر الذی فیہ تستفتیان. اللہ تعالیٰ فرماتا ہے اے میرے یوسف علیہ السلام سے کہہ رہا ہے کہ اے میرے قید کے ساتھیوں، تم میں سے ایک تو جو جس نے کہا تھا کہ میں شراب بنا رہا ہوں تو وہ کہ تم تو بادشاہ کے شراب کے وہاں شراب پلانے پہ مقرر ہو جاؤ گے، لیکن جو دوسرا ہے اس سے کہا کہ تمہیں قتل کر دیا جائے گا اور تمہارے گوشت چیل کوے کھائیں گے. جو یہ میں سے پوچھ رہے ہو اس کا فیصلہ، اس کام کا فیصلہ ہو چکا ہے. اب سوال یہاں پیدا ہوتا ہے کہ یوسف علیہ السلام تو پیغمبر نہیں ہے نا، یہ کیسے پتہ چلا انہیں، ان کے پاس وہی تو نہیں آئی، کیا چیز ہے یہ اتنا علم یہ کیسے پتا چلا؟ جب انسان، ایک انسان صحیح معنوں میں اللہ کا عاشق ہو جاتا ہے، رسول پاک صلی اللہ علیہ وسلم کا فرما بردار ہو جاتا ہے، تو اللہ تعالیٰ اس کو یہ علم ضرور دیتا ہے. اب حکم جب ہوگا تو وہ بتائے گا، جب حکم نہیں ہوگا تو وہ بتائے گا نہیں. اللہ والوں کو علم ہوتا ہے لیکن جب حکم ہوتا ہے تو وہ بتاتے ہیں، جب حکم نہیں ہوتا تو وہ نہیں بتاتے. یہاں یوسف علیہ السلام کو حکم ہوا تو آپ نے وہ تعبیر دے دی جیسی تھی، جو حکم ہو چکا تھا وہ انہوں نے تعبیر دے دی. اب اس کا مطلب یہ ہے کہ جو بھی اللہ کا نیک بندہ ہوگا، مخلص ہوگا، اب بھی قیامت تک جو آتے رہیں گے، جو اللہ کے عاشق ہوں گے، رسول پاک صلی اللہ علیہ وسلم کے عاشق ہوں گے، اللہ کی بندگی میں اپنی زندگی گزاریں گے، اللہ تعالیٰ ان کو یہ علم، یہ حکمت، یہ دانائی ضرور دے گا. پھر اللہ تعالیٰ فرماتا ہے
قال للذي ظن انه ناج منهما اذكرني عند ربك فأنساه الشيطان ذكر ربه فلبث في السجن بضع سنين.
اور جس کی نسبت یوسف کا گمان تھا کہ ان دونوں میں سے یہ چھوٹ جائے گا، اس سے کہا کہ اپنے بادشاہ سے میرا ذکر بھی کر دینا. پھر اسے شیطان نے اپنے بادشاہ سے ذکر کرنا بھلا دیا اور یوسف نے کئی سال قید خانے میں ہی کاٹے.
وقال للذی ظن انہ ناج منہ ذکرنی عند ربک فانساہ الشیطان ذکر ربه فلبث في السجن بضع سنین. یوسف علیہ السلام کو معلوم تھا کہ جو شراب پلانے والا ہوگا، جو زندہ رہے گا، تو اس سے یوسف علیہ السلام نے کہا کہ جب تم دونوں جاؤ اور جو بادشاہ کے سامنے میرا ذکر کرنا کہ خانے میں ایک ہے میرے متعلق بتانا، لیکن وہ بھول گئے، اس نے بھلا دیا، اللہ نے بھلا دیا. हम यहाँ शैतान ने बोला, शैतान चाहे जिसका ताल्लुक शैतान से होगा वहां शैतान का होगा, जिसका ताल्लुक अल्लाह से होगा वहां अल्लाह का जिक्र आएगा। तो अब यहाँ क्यों भूल गए, क्योंकि अल्लाह ताला को यूसुफ अलैहिस्सलाम को इतने साल कैद में रखना था, वहां उनकी तरबियत करनी थी, और फिर कैदखाने से निकल के फौरन बादशाह बनाना था। कई साल उन्होंने उसमें काटे, वो जिक्र करना भूल गए। फिर एक वाकया पेश आया, वो वाकया कल आ जाएगा कि उस आदमी को एक तो फांसी चढ़ गया, वो तो खत्म हो गया, जो शराब पिलाने वाला था बादशाह ने कोई ख्वाब देखा, तो फिर उसको एकदम यूसुफ अलैहिस्सलाम याद आए, तो उसने जिक्र किया आएगा। लेकिन इतना जितना भी हमने पढ़ा है उसमें एक ही चीज है हमारे लिए कि हमें बंदगी अल्लाह की करनी चाहिए, कहना अल्लाह का मानना चाहिए। अपने जब तक हम अपने नफ्स को नहीं छोड़ेंगे हम अल्लाह की बंदगी नहीं कर सकते। तो हमें कुरान और सुन्नत के मुताबिक जिंदगी गुजारनी है, अपनी मर्जी छोड़नी है, तो अल्लाह ताला ये तमाम हिकमत और दानाई जो अल्लाह ताला ने यूसुफ अलैहि सलाम को दिए वो अल्लाह ताला हमें भी दे सकता है। रब्बना आतिना फिद दुनिया हसनतन वफिल आखिरति हसनतन वक़िना अज़ाबन्नार।